यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेद्वारा 10 औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरी पूर्ववत केन्द्रीय कमिटिको बैठक आह्वान। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सरकारी पक्षको बहस जारी। कोरोना भाइरसको महामारी र पदाधिकारी नहुँदा रोकिएका लोकसेवा आयोगका परीक्षा यही साउन 15 गतेदेखि सञ्चालन हुने। देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले आजदेखि देशका विभिन्न भागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। क्यानाडामा अत्यधिक गर्मीका कारण 2 दिनमा कम्तीमा 70 जनाको मृत्यु। र युरोकप फुटबल अन्तर्गत गैराती सम्पन्न नकआउट चरणका खेलमा इंग्ल्याण्ड र युक्रेन विजयी। शुक्रबारदेखि क्वार्टर फाइनलका खेल खेलिने। नेकपा एमाले 10 औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरी पूर्ववत केन्द्रीय कमिटिको बैठक आह्वान गरेको छ। पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको हिजो सम्पन्न स्थायी कमिटि बैठकले आज बस्ने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न हिजोको स्थायी कमिटिको बैठकले मुलुकको पछिल्लो राजनैतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्ष सहित केन्द्रीय कमिटिको बैठक यही असार 18 गते आह्वान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ 23 गते पार्टीलाई एकताबद्ध बनाउन, 2075 जेठ 3 गते नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वक संरचनामा सञ्चालन गर्न तत्पर भएको घोषणा गर्नुभएको थियो। अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोड़िएका एमालेका नेता माधव कुमार नेपाल पक्षका केही तत्कालीन सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राख्नु भएको छ। ती हस्ताक्षर फिर्ता भएमा पार्टीले गरेका कार्यवाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्तावमा रहेको छ। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सरकारी पक्षको बहस जारी रहेको छ। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सरकारी पक्षबाट बहस गर्नुहुँदै नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले प्रतिनिधि सभा पुनस्थापनापछि झन समस्या हुने तर्क गर्नुभयो। नायब महान्यायाधिवक्ता पाण्डेले विगतमा संसद पुनस्थापना भएपछि राजनैतिक अवस्था झन बिग्रिएको भन्नुहुँदै अहिले पुनस्थापना भए झन ठूलो समस्या हुने तर्क गर्नुभयो। न्यायाधीश ईश्वर खतिवड़ाले अदालतकै कारण राजनैतिक अस्थिरता भएको हो भन्ने प्रश्नमा नायब महान्यायाधिवक्ता पाण्डेले अदालत पनि राजनैतिक अस्थिरताको कारण भएको जवाब दिनुभयो। यसअघि गत बिहिबार र शुक्रबार रिट निवेदकका तर्फका कानून व्यवसायीहरूले बहस गर्नुभएको थियो। राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसद अधिवेशनको पूर्व सन्ध्यामा राष्ट्रिय सभाका महिला सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ। राष्ट्रिय सभाको अधिवेशन शुरू हुनु 2 दिन अघि हिजो सिंहदरबारमा उपाध्यक्ष दाहालले महिला सांसदहरूसँग छलफल गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रिय सभा अधिवेशनको प्रभावकारिता बढ़ाउन महिला सांसदहरूले खेल्नुपर्ने भूमिका, COVID-19 महामारीले पारेको असर, महिला मैत्री कानूनहरूको कार्यान्वयनको अवस्था र महिला सांसदहरूले गर्न सक्ने पहल कदमी लगायतका विषयमा छलफल भएको थियो। छलफलमा उपाध्यक्ष दाहालले राष्ट्रिय सभा अधिवेशनलाई प्रभावकारी बनाउन महिला सांसदहरूको भूमिका महत्वपूर्ण हुने भन्नुहुँदै त्यसका लागि बैठकमा महिला सांसदहरूले समसामयिक विषयसँगै महिलासँग जोड़िएका मुद्दाहरू सशक्त रूपमा उठाउनु पर्नेमा जोड़ दिनुभयो। छलफल कार्यक्रममा महिला सांसदहरूले राजनैतिक खिचातानीबाट बाहिर निस्किएर कोरोना महामारी र त्यसबाट लामो समय लकडाउन हुँदा महिलामा परेको असर, प्राकृतिक विपदबाट सिर्जित समस्या, महिला मैत्री कानून कार्यान्वयनका लागि दबाव र निगरानी गर्नुपर्ने लगायतका विषयमा साझा मंच बनाएर जानुपर्नेमा जोड़ दिनुभएको थियो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच पार्टीको 14 महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ। नेता सिंहको निवास जाक्सीबारीमा भएको भेटवार्तामा उहाँहरूबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिनुभयो। यसअघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टा छुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो। नेपालमा हिजो थप 2636 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 7,259 नमूनाको पीसीआर परीक्षण गर्दा 1,728 तथा 4,489 नमूनाको एन्टीजेन परीक्षण गर्दा 908 जना गरी जम्मा 2,636 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर हिजो 4,348 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै संक्रमणबाट 5,92,535 जना मुक्त भएको मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर 93% रहेको छ। देशभर हिजो कोरोना संक्रमणबाट 20 जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या 9071 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले असार 22 गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो। स्याङ्जामा यही असार 25 गतेसम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढ़ाएर असार 25 गतेसम्म कायम राखेको जनाएको छ। यसै गरी बैतडी जिल्लामा 5 पटक निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले निशुल्क कानूनी सहायता विस्तार र न्यायिक समितिको क्षमता अभिवृद्धिमा जोड़ दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा आफ्नो 6 महिने कार्यकालमा भएका काम कार्यवाहीबारे जानकारी दिनुहुँदै मन्त्री श्रेष्ठले निशुल्क कानूनी सहायता 47 जिल्लाबाट 77 जिल्लामा विस्तार गरिएको बताउनुभयो। उहाँले यस अवधिमा स्थानीय तहको क्षमता अभिवृद्धि, सबै प्रदेशसँगको समन्वयमा बजेट व्यवस्था र स्थानीय तहको न्यायिक समितिमा कानून अधिकृत को व्यवस्था गर्ने नीतिगत निर्णय लिएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले स्थानीय तहको न्यायिक समितिमा क्षमता अभिवृद्धि, निशुल्क कानूनी सहायता र छुवाछुत तथा विभेद विरूद्धको कार्यक्रमलाई बजेटले व्यवस्था गर्न पहल गरेको पनि जानकारी दिनुभयो।
यो एकदमै राज्यको प्राथमिकता क्षेत्रमा पर्छ, मौलिक अधिकारभित्र पर्छ, त्यसै कारणले यसलाई कन्टिन्युटी गर्नको लागि प्रोजेक्ट बैंकमा लगाउनुपर्छ भनेर निशुल्क कानूनी सहायताको कुरा होस्, त्यसपछि हामीले छुवाछुत सम्बन्धी होस्, त्यसपछि न्यायिक समितिका कुराहरूलाई चाहिँ प्रोजेक्ट बैंकमा राख्ने भनेर चाहिँ योजना आयोगमा हामीले सबै डकुमेन्टहरू बुझाएर त्यसलाई प्रोजेक्ट बैंकमा त्यो पर्ने क्रममा छ।
मन्त्रालयले 6 महिनाको अवधिमा मौलिक हक सम्बन्धी 14 नियमावली मध्ये 13 निर्माण गरी कार्यान्वयनमा ल्याएको, 18 नियमावलीको मस्यौदा गरेको, 6 विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको र 18 अध्यादेश जारी भएको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार, अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सबै परीक्षा साउन 15 गतेदेखि सञ्चालन गर्ने भएको छ। आयोगमा पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो। पूर्व सूचना अनुसार स्थगित भएका परीक्षालाई आयोगको बैठकले साउन 15 असोज 25 गतेसम्म गर्ने निर्णय गरेको छ। पदाधिकारी नहुँदा र कोरोना महामारीका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो। परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए। आयोगले चालू आर्थिक वर्षका सबै विज्ञापन वार्षिक कार्यतालिका अनुसार नियमित रूपमा गरेको भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए। प्रदेश नम्बर 1 को 8 तथा बजेट अधिवेशनको 15 बैठक हिजो पनि स्थगित भयो। निर्धारित समयभन्दा 15 मिनट ढिलो गरी शुरू भएको बैठकमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीप कुमार भण्डारीले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि नमानेपछि प्रदेश सभाको अर्को बैठक असार 20 गते दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिनुभयो। हिजोको बैठकमा प्रदेशसभा नियमावली 2074 नियम 118-7 बमोजिम आर्थिक वर्ष 2078-79 बजेट विधेयक, 78-79 विनियोजन विधेयक, 2078 निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो। यस्तै प्रदेश नम्बर 2 को हिजो बोलाइएको प्रदेशसभा बैठक पनि स्थगित भयो। असार 1 गते प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष 2078-79 बजेटमाथि छलफल गर्ने गरी हिजोको बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशसभाको बैठक असार 23 गते बोलाइएको छ। बागमती प्रदेश सभाको बैठक यही असार 17 गते बस्ने भएको छ। बैठकमा प्रदेश सरकारद्वारा असार 1 गते प्रस्तुत आगामी आर्थिक वर्ष 2078-79 को विनियोजित बजेट, राजस्व र आयव्ययमाथि छलफल हुने प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले जानकारी दिनुभयो। कोरोना महामारीका कारण पटक पटक लकडाउन र निषेधाज्ञा हुन थालेको 15 महिना पूरा भइसकेको छ। लकडाउन तथा निषेधाज्ञाका कारण विद्यालय तहको पठन पाठनदेखि विभिन्न विषयमा हुने तालिम एवं प्रशिक्षणका लागि आधुनिक प्रविधि अर्थात भर्चुअल माध्यमको प्रयोग पनि निकै बढ़ेको छ। सरिता खनालको रिपोर्ट।
अनलाइन तथा विद्युतीय माध्यमबाट गरिने पठन पाठन एवं तालिमहरू हाम्रा लागि नौलो प्रयास हो, तर विश्वलाई नै प्रविधिले एकै ठाउँमा ल्याएर साँगुरो बनाइरहेको अवस्थामा आधुनिक प्रविधिको प्रयोग गर्दै अगाडि बढ़नुको विकल्प भने देखिँदैन। कोरोना महामारीका कारण विश्व नै आक्रान्त भइरहेको अवस्थामा परिवारका सदस्य, छरछिमेक, आफन्त समेत एकै ठाउँमा जमघट भएर भेटघाट गर्ने अवस्था छैन, तर पनि हामी एक अर्कासँग टाढा रहन सक्दैनौ। त्यसैले पनि अहिले आधुनिक प्रविधि भेटघाटको दरिलो माध्यम बनेको छ। यो सँगै मानिसलाई सिक्ने र सिकाउने कुरामा पनि प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ। यसबीचमा विभिन्न विषय तथा क्षेत्रका प्रशिक्षणहरू आधुनिक प्रविधिका माध्यमबाट तीव्र रूपमा सञ्चालन भइरहेका छन्। बैठक तथा छलफलका लागि उपयोग हुने जूम, भूव, माइक्रोसफ्ट टिम्स, भाइबर, म्यासेन्जर लगायत विविध सफ्टवेयरका माध्यमबाट सिप विकास, दैनिक आनी बानी व्यवस्थापनका साथै उत्प्रेरणात्मक तालिम दिने कामहरू समेत भइरहेको बताउनुहुन्छ आधुनिक प्रविधि मार्फत प्रशिक्षण दिँदै आउनुभएका एकजना प्रशिक्षक मुक्तिनाथ गैरे।
अनलाइनमा बस्नु भएका जो प्रशिक्षार्थी हुनुहुन्छ उहाँहरूलाई साँच्चै म भौतिक रूपमा उपस्थिति छु कि भन्ने हिसाबले प्रभाव पार्नुपर्ने हुन्छ, प्रशिक्षणमा यो फलदायी नै देखिएको छ।
यसरी विद्युतीय माध्यमबाट सञ्चालन गरिएको तालिममा प्रशिक्षार्थीहरूको प्रतिक्रिया निकै सकारात्मक रहेको र उनीहरू तालिममा आकर्षित समेत देखिएका छन्। बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रशिक्षणको विकास फरक शैलीमा अगाडि बढ़ेको छ। यस्ता तालिमहरूले नेपालीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ अर्का प्रशिक्षक राजा बाबु शाह।
हरेक पार्टिसिपेन्टको लाइफमा भ्यालु एडिसन भएको छ, उहाँहरूले एकदमै बढी मन पराउनु भएको छ। प्यारेन्टिङको सेक्टरमा होस्, छोराछोरीको उज्जवल भविष्यको लागि होस्, श्रीमान श्रीमतीको सम्बन्धमा एउटा बेटर जोनमा जाने कुरालाई लिएर होस्, त्यो सबै जोनमा उहाँले एउटा राम्रो फिल गर्नुभएको छ, राम्रो सुधार पाउनु भएको छ। प्रत्येक नेपालीको जीवन धेरै ठूलो सकारात्मक परिवर्तन ल्याउँदैछ।
कोरोनाका कारण हामीले ठूलो क्षति बेहोरिरहेका छौं। यसबाट हजारौं मानिसको ज्यान गएको छ, लाखौं संक्रमित छन् भने मुलुकको अर्थतन्त्र समेत खस्केको छ। यी विभिन्न नकारात्मक कुराहरूका बावजुद पनि हामीले कोरोनाबाट सिकेको सकारात्मक पक्ष के त भनेर खोजियो भने विश्वमा विकास भइरहेको नयाँ नयाँ प्रविधिको प्रयोगमा नेपाल समेत जोड़िन सकेको छ। यसरी आधुनिक प्रविधिको प्रयोग गरेर अध्यात्मदेखि योग हुँदै विज्ञान प्रविधिसम्मका विषयमा प्रशिक्षण दिन आफूलाई भ्याइ नभ्याई भएको अनुभव सुनाउनुहुन्छ हिन्दू विद्यापीठ, शान्ति सेवा आश्रम, गुरुकुल आदिका प्रमुख डाक्टर चिन्तामणि योगी।
कोरोनाले हामीलाई शिक्षा दिएको छ, त्यो शिक्षा भनेको के, ग्लोबल नेटवर्किङ गर, आफ्नो चिपको विकास गर, यो ढोका खुल्दैन भने त्यो झ्याललाई पनि ढोकाको रूपमा प्रयोग गर्न सकिन्छ कि, यो सृजनशीलता चाहियो, यसरी जब जान सकिन्छ भने टेक्नोलोजीको माध्यमबाट हामी अगाडि किन नबढ्ने।
परम्परागत सिकाइ प्रणालीमा आधुनिकता ल्याउन र विश्वमा विकास भइरहेका प्रविधिको प्रयोग गरी विभिन्न सिप विकास र व्यक्तित्व विकासमा कोरोना कहरले नयाँ पाठ भने पक्कै सिकाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
आजदेखि देशका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको सक्रिय प्रभाव रही देशको तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। आज देशका धेरै स्थानमा मनसुनी वर्षा सक्रिय हुने र साथै प्रदेशमा हल्कादेखि मध्यम वर्षा जारी रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी प्रदेश 1-2 बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा 1-2 स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाड़ी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ़न सक्ने तथा दैनिक जीवन यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। वर्षाको ग्रामीण क्षेत्रमा हिजो वर्षासँगै परेको चट्याङ लागेर 3 जनाको मृत्यु भएको छ। चट्याङ लागेर 5 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको छ। चट्याङ लागेर जिल्लाको सखुवा प्रसौनी गाउँपालिका 4 55-वर्षीय रघुवीर यादव, पटेरवा सुगौली गाउँपालिका 1 26-वर्षीय रसुल्लाह गदी र पर्साको जीरा भवानी गाउँपालिका 3 50-वर्षीय अस्तुर्नी देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ। राष्ट्रिय गौरवको मध्य पहाड़ी राजमार्गमा पर्ने 86 पुल निर्माण सम्पन्न भएको छ। डिजाइन अनुसार जम्मा 129 पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन त कतिपय डिजाइनकै चरणमा रहेको मध्य पहाड़ी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान खण्डको शिर खोलामा रूकुमबाट नेपालगंजतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 28 घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कैलालीको टीकापुरस्थित सती र कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्ममा लक्ष्यभन्दा बढ़ी राजस्व उठाउन सफल भएका छन्। संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको टीकापुर स्थित शक्ति भन्सार कार्यालय चालू आर्थिक वर्षको एक महिना बाँकी हुँदै आर्थिक वर्षको लक्ष्य भन्दा बढ़ी राजस्व उठाउन सफल भएको छ। खकरोला भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरूमा 6,07,00,000 र पछि बढ़ाएर 14,23,00,000 रूपियाँ राजस्व उठाउनु पर्ने वार्षिक लक्ष्य तोकेको थियो। त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको बताउनुहुन्छ शक्ति भन्सार कार्यालय खकरौलाका प्रमुख विमल कुमार शाह। दुई वर्ष अघि मात्र स्थापना भएको शक्ति भन्सारले गत आर्थिक वर्षभरिमा 5,80,07,000 रूपियाँ मात्रै राजस्व उठाएको थियो। कोरोना संक्रमणपछि सिमानाका खुल्ला नहुँदा मानिसहरू खुल्ला रूपमा सीमापारी आउजाउ गर्न नसक्दा र पछिल्लो समय खकुल्ला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व असुलीमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ।
सीमापारी चाहिँ मान्छे फर्मली चाहिँ जान आउन पाइरहेका छैनन्। चाँदको फ्लो भन्सार भएर बढ्यो। अर्को विषय के छ भने अब यहाँ आउने केही र मेटेरियलहरू पनि अहिले यो भन्सारबाट चाहिँ आउन जुन र मेटेरियलको कारणले पनि राजस्वको संकलन सकारात्मक देखिएको छ।
खकरौला भन्सारबाट कपडा मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्। यो सँगै भारततर्फको सड़क राम्रो भई नेपाल सरकारले पशु वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजस्व बढ्ने बताउनुहुन्छ प्रमुख शाह।
यहाँ प्लान्ट्स क्वारेन्टाइन, फूड क्वारेन्टाइनहरू, एनिमल्स क्वारेन्टाइन, यी क्वारेन्टाइनहरू चाहिँ यहाँ नजिकमा भइदियो भने अझ यताबाट चाहिँ के छ भने कृषिजन्य उत्पादनहरू चाहिँ यहाँबाट भित्रिन सक्थ्यो। त्यसले पनि राजस्वमा चाहिँ राम्रो प्रभाव।
कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्म लक्ष्यको 79% राजस्व उठाइसकेको छ। भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा 8,21,73,71,000 रूपियाँ राजस्व उठाउनु पर्ने लक्ष्य तोकेको थियो। जेठ मसान्तसम्म 8,14,81,00,000 अर्थात लक्ष्यको 79% राजस्व असुली भइसकेको बताउनुहुन्छ कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत अम्बिका केसी।
यो वर्ष वार्षिक लक्ष्य भनेको 8,21,73,71,000 हो। त्यसमा चाहिँ हामीले 8,14,81,00,000 चाहिँ असुली गरिसकेको अवस्था छ। पर्सेन्टेजमा भन्ने हो भने 99% हाम्रो असुली भइसकेको अवस्था छ।
सरकारले सिमानाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरे भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। क्यानाडामा अत्यधिक गर्मी र त्यसले निम्ति आएको तातो हावा लुका कारण विगत दुई दिनमा कम्तीमा 70 जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। क्यानाडाको दक्षिणमा रहेको प्रशान्त सागरको तटीय क्षेत्रमा इतिहासकै सबैभन्दा बढ़ी तापक्रम मापन गरिएको अधिकारीहरूले उल्लेख गरेका छन्। हिजो क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा तापक्रम 49.5 डिग्री सेल्सियस मापन गरिएको थियो। क्यानाडा यसअघि 45 डिग्री सेल्सियस भन्दा बढ़ीको तापक्रम क्यानाडामा यसअघि 45 डिग्री भन्दा बढ़ीको तापक्रम कहिले मापन नगरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार लुका कारण मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। खोप उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भारतको सेरम इन्स्टिच्यूटले आफूले उत्पादन गरेको COVID-19 विरूद्धको कोभिशील्ड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन आग्रह गरेको छ। युरोपेली संघ आबद्ध राष्ट्रहरूमा भ्रमण गर्न कोभिशील्ड खोप लगाएकाहरू योग्य नहुने समाचार आएपछि सेरम इन्स्टिच्यूटले सो खोपलाई मान्यता दिन आग्रह गरेको हो। आगामी जुलाईदेखि युरोपेली संघले खोप लगाएकाहरूलाई प्रमाणपत्र दिने र त्यसमा कोभिशील्ड नपर्ने भएपछि यस्तो आग्रह गरिएको हो। युरोपेली संघले आधिकारिकता दिएको एस्ट्राजेनेका खोपकै भारतीय संस्करण कोभिशील्ड हो। अब आर्थिक समाचार।
कृषि तथा पशुपक्षी विकास मन्त्री बसन्त कुमार नेमाङले खाद्य तथा पोषण सुरक्षाका लागि धान चामलको अति नै महत्व रहेकोले यसको प्रवर्धन गर्नु जरूरी रहेको बताउनु भएको छ। 18 धान दिवस तथा रोपाई महोत्सव शुभारम्भ गर्नुहुँदै मन्त्री नेमाङले अनुसन्धान, यान्त्रिकीकरण र आधुनिकीकरणको माध्यमबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ सम्बन्धित निकायहरूको ध्यान आकर्षण गराउनुभयो। धानको उत्पादन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्दै समय सापेक्ष सुधार गर्दै अघि बढ़नु आवश्यक भएकोमा पनि मन्त्री नेवाङले जोड़ दिनुभयो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले किसानको घर दैलोमा अनुसन्धान पुर्याउन नसके धानको उत्पादन बढ़ाउन चुनौती हुने उल्लेख गर्नुभयो। नेपालमा खेती हुने कुल जमीनको 47% धान खेती हुन्छ। कुल 14,73,000 हेक्टर क्षेत्रफलमा 56,21,000 मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ। स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणको परीक्षणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। 76 मेगावाटका 6 युनिट रहेको 456 मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट 21 असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन शुरू गर्ने तालिका तय गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक जितेन्द्र देव साक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया सहितको टोलीले आइतबार र सोमबार आयोजना स्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो। टोलीले विद्युत गृहमा भइरहेको उपकरणको परीक्षण, बाँध स्थल, रामेछापको खिम्तीमा निर्माणाधीन 220 क्षमताको न्यू खिम्ती सब स्टेशन लगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरूसँग छलफल गरेको थियो। आयोजनाबाट उत्पादित विद्युत गोङ्गर खिम्ती ढल्केबर 220 केवी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ। नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई संचित नाफाबाट 1% थप प्रतिफल दिने भएको छ। अवकाश कोष व्यवस्था अनुसार 2077 मसान्तसम्मका सहभागीहरूको मौजदात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो। यस प्रयोजनका लागि कोषले करिब 1.3 अर्ब रुपियाँ बराबर सहभागीहरूलाई वितरण गर्ने तयारी गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनुभयो। नेपाली शेयर बजारको कारोबार मापक नेप्सेपर सूचक मंगलबार ओह्रालो लागे पनि बजारमा लघु वित्त उपसमूहका कम्पनीमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ। मंगलबार बजारमा तीव्र उतार चढ़ाव भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार लघु वित्त उपसमूहको शेयर 26.4 बिन्दुले बढेको छ। यस दिन नेप्सेपर सूचक भने 47.49 बिन्दुले घटेर 2,828 बिन्दुमा झरेको छ। मंगलबार विभिन्न 223 कम्पनीहरूका 1,40,44,381 कित्ता शेयरहरू 6,72,63,61,869 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार। युरोकप फुटबल अन्तर्गत गैराती भएका नकआउट चरणका खेलमा इंल्याण्डले अर्को दावेदार टोली जर्मनीमाथि शून्यका विरूद्ध 2 गोलले विजय हासिल गरेको छ। हिजोको खेलमा इंल्याण्डका लागि रहीम स्टर्लिङ र ह्यारी केनले खेलको 75 र 86 मिनटमा गोल गरेका थिए। यसै गरी गैराती नै खेलिएको अर्को नकआउट खेलमा युक्रेनले स्वीडेनमाथि 2-1 गोल अन्तरले जित हासिल गरेको छ। यसैगरी 16 टीम सम्मिलित नकआउट चरण सम्पन्न भएको छ। युरोकपको क्वार्टर फाइनल खेलहरू आगामी शुक्रबारदेखि शुरू हुँदैछन्। अब थप खेल समाचार।
फुटबल एकेडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फा, संकटा क्लब र नेक्सिस स्कूल बीच सम्झौता भएको छ। एन्फा कम्प्लेक्स 7 बाटोमा मंगलबार एन्फा ए डिभिजन क्लब संकटा र नेक्सिस बीच त्रिपक्षीय सम्झौता भएको हो। एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र शिखराकार र नेक्सिस स्कूलका प्रिन्सिपल आरबी कटवाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतासँगै नेक्सिस संकटा युथ फुटबल एकेडेमी सञ्चालनमा आउने भएको छ। एकेडेमीमा संकटा क्लबका 7 र नेक्सिस स्कूलका 7 युवा खेलाड़ी रहनेछन्। 14 खेलाड़ीले संकटा क्लबको मैदानमा प्रशिक्षण गर्नेछन् भने नेक्सिस स्कूलले पढ़ाईका लागि छात्रवृत्ति प्रदान गर्नेछ। दोस्रो वर्षबाट कुल 21 खेलाड़ी मध्ये संकटाले 14 खेलाड़ी उपलब्ध गराउने एन्फाले जनाएको छ। यससँगै संकटा क्लब एकेडेमी सञ्चालन गर्ने विभागीय क्लब बाहिरको पहिलो क्लब बनेको छ। यसअघि नै त्रिभुवन आर्मी क्लब, एफएफ र पुलिस क्लबले एकेडेमी सञ्चालन गरिसकेको छ। एसियाली फुटबल महासंघ एएफसीको कार्यक्रम अनुसार संकटाले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो। एएफसीले एएफसी लाइसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य सञ्चालन गर्नुपर्ने नियम बनाएको छ। निरोज मास्केले राष्ट्रिय महिला टीमको व्यवस्थापकबाट राजीनामा दिनुभएको छ। नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष रहनुभएकी मास्केले घरायसी कारण देखाउँदै व्यवस्थापकबाट राजीनामा दिनुभएको हो। भलिबल संघले फिलिपिन्स हुन गइरहेको एसियन सिनियर महिला भलिबल च्याम्पियनशीपका लागि मास्केलाई राष्ट्रिय टीमको व्यवस्थापकको जिम्मेवारी दिने निर्णय गरेको थियो। नेपालको महिला टीमले पहिलो पटक एसियन च्याम्पियनशीपमा सहभागिता जनाउँदैछ। प्रतियोगिताको तयारीका लागि भन्दै नेपालले असार 1 गतेबाट बन्द प्रशिक्षण समेत शुरू गरेको छ। प्रारम्भिक रूपमा 27 जना खेलाड़ी प्रशिक्षणमा सामेल छन्।
अझ एवं खेल समाचारका साथमा अब मौसम आज देशभर प्राय बदलिरही प्रदेश एक दुई बागमती र गण्डकी प्रदेशका धेरै भाग र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस वर्षा फाटफुट अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेद्वारा 10 राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरी पूर्ववत केन्द्रीय कमिटिको बैठक आह्वान। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सरकारी पक्षको बहस जारी। कोरोना भाइरसको महामारी र पदाधिकारी नहुँदा रोकिएका लोकसेवा आयोगका परीक्षा यही साउन 15 गतेदेखि सञ्चालन हुने। देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले आजदेखि देशका विभिन्न भागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। क्यानाडामा अत्यधिक गर्मीका कारण 2 दिनमा कम्तीमा 70 जनाको मृत्यु। र युरोकप फुटबल अन्तर्गत गैराती सम्पन्न नकआउट चरणका खेलमा इंग्ल्याण्ड र युक्रेन विजयी। शुक्रबारदेखि क्वार्टर फाइनलका खेल खेलिने। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।